به أجمعين، وعلى كل من تبعهم بإحسان إلى يوم الدين. أما بعد، حضور سرور دو عالم صلی اللہ علیہ وسلم کی ایک دعا ہے جو آپ سے منقول ہے، اس کا بیان پچھلی مرتبہ شروع کیا تھا کہ آپ نے فرمایا، اللہم انی اسألک صحة فی ایمان و ایمانا فی حسن خلق و نجاحا تتبعه فلاحا ورحمة منك وعافية ومغفرة منك ورضوانا، او كما قال صلی اللہ علیہ وسلم. تو اس میں اللہ تبارک و تعالی سے آپ نے ایک تو صحت مانگی ایمان کے ساتھ، یعنی صحت جو کہ لفظ ہے بڑا عام ہے، اس میں جسمانی صحت بھی داخل ہے، اس میں ذہنی صحت بھی داخل ہے، اس میں باطنی صحت بھی داخل ہے. کیونکہ صحت کے معنی یہ ہے کہ کوئی بیماری نہ ہو، اور بیماریاں جس طرح انسان کو جسمانی ہوتی ہیں تو اسی طرح ذہنی اور نفسیاتی بھی ہوتی ہیں، اور اس سے زیادہ خطرناک باطنی بیماریاں ہیں، جیسے حسد ہے کسی سے، تکبر ہے، ریاکاری ہے، یہ سب باطنی بیماریاں ہیں، اور اللہ بچائے یہ ظاہری جسمانی بیماریوں سے زیادہ خطرناک ہیں. کیونکہ ظاہری بیماری کا اثر صرف دنیا کی حد تک محدود رہتا ہے، اور آدمی صاحب ایمان ہو تو وہ بیماری بھی اس کے لیے اجر کا سبب بن جاتی ہے، اس کی وجہ سے انسان کے درجات بلند ہوتے ہیں. تو ظاہری بیماری یعنی جسمانی بیماری، وہ اس کا علاج بھی ہو سکتا ہے، اور جب تک علاج نہ ہو اس وقت تک وہ انسان کے لیے آخرت کے اعتبار سے بہت فائدہ مند چیز ہے. لیکن اگر باطنی بیماری ہو، اللہ بچائے، تو اس کا دنیا کے اندر تو اس کا اثر کبھی ظاہر ہوتا ہے کبھی نہیں ہوتا، لیکن آخرت میں اس کا برا انجام بالکل متیقن ہے، یقینی ہے. اگر آدمی حسد میں مبتلا ہے تو حسد کا گناہ تو ملے گا اس کو ہر حالت میں، اور جب تک کہ توبہ نہیں کرے گا. تکبر مبتلا ہے، تکبر کا گناہ ملے گا. ریاکاری میں مبتلا ہے تو ریاکاری کا گناہ ملے گا. لہذا باطنی بیماری وہ ظاہری بیماری سے زیادہ خطرناک ہے. تو جب آپ نے صحت مانگی کہ یا اللہ مجھے صحت عطا فرما، تو اس کے معنی ہے ہر طرح کی بیماری سے میں بچا رہوں، جسمانی بیماری سے بھی، ذہنی بیماری سے بھی، اور باطنی بیماری سے بھی. اور اس کے ساتھ یہ مانگا کہ اگر یہ صحت تو ہو لیکن ایمان نہ ہو، اعوذ باللہ، تو بجائے فائدہ مند ہونے کے وہ نقصان دہ ہی نقصان دہ ہے. اس لیے فرمایا صحت فی ایمان، صحت ہو ایمان کے ساتھ. اور جیسا میں نے پچھلی مرتبہ عرض کیا تھا کہ فی جو ہے، یا اگرچہ عربی زبان میں مع کے معنی میں بھی آتا ہے، لیکن مع کے اندر دونوں چیزیں الگ الگ ہوتی ہیں، ہیں الگ الگ لیکن ساتھ ملی ہوئی ہیں. لیکن فی اگر ہے तो उसके माना दोनों आपस में घुली मिली हैं, उसके उसमें दोनों का वजूद अलग अलग महसूस ही नहीं होता, बल्कि सेहत के साथ ईमान इस तरह घुला मिला है कि सेहत भी है और उसी सेहत के साथ ईमान घुला मिला है। इस माना में कि बंदा जो है वो उस सेहत को अल्लाह जल्ला जलालुहु की अता तसव्वुर करता है कि ये मेरे परवरदिगार की अता है, ये सेहत जो सेहत का जो लम्हा भी मैसर आ रहा है वो अल्लाह तबारक बताला की अता है। तो सेहत के साथ ही साथ ईमान इस तरह घुला मिला है कि सेहत के हर हिस्से में बंदे का राबता अल्लाह तबारक वताला से उस्तवार है कि उसके दिल में ये रगो पै में ये बात पैबस्त है कि अगर मैं मेरी बीनाई सही है तो अल्लाह की आता है, मेरी मेरी समाज सही है तो अल्लाह ताला की आता है, मैं हाथ अगर हिला रहा हूं और हरकत की ताकत है तो अल्लाह की आता है, अगर मैं कुव्वत है मेरे अंदर तो वो अल्लाह ताला की आता है। जो सारी ये सारे तसव्वुरात अपनी सेहत के वो अल्लाह तबारक व ताला के अता के तसव्वुर से घुले मिले हैं, नतीजा उसका क्या है कि बंदा हर वक्त शुक्रगुजार है, सेहत की हर नेमत का शुक्रगुजार है कि यानी उसके जिस रगो पै में ये बात पैबस्त है कि ये सेहत मेरे परवरदिगार की अता है, लिहाजा ये मैं उसका शुक्र अदा करता हूं। सिर्फ अगर आदमी ये भी कहे कि या अल्लाह ये आपकी नेमत है, ये भी शुक्र है, या अल्लाह ये आपकी अता है, ये भी शुक्र है। तो जब दरो रगो पै में ये तसव्वुर पैवस्त हो जाता है कि ये सेहत जो है ये मेरे परवरदिगार की अता है, तो ये सेहत ईमान के साथ घुल मिल जाती है, सेहतन फी ईमान। फिर व ईमानन फी हुस्न खुलुक, ईमान हो खुश अखलाकी के साथ, खुश अखलाकी के साथ यानी वो जो सेहत में मैंने अर्ज किया था बातिनी सेहत, तो उसका ताल्लुक तो खुद अपने इंसान के अपने तसव्वुरात से है, लेकिन हुस्न खुलुक का ताल्लुक दूसरों से भी है कि दूसरों के साथ मैं अच्छे अखलाक से पेश आऊं, मेरे बातिनी अखलाक भी दुरुस्त हों और बातिनी अखलाक का मुजाहरा दूसरों के साथ जब मेरा रवैया हो तो वह रवैया हुस्न अखलाक का हो। एक मुसलमान का दूसरे मुसलमान से खंदा पेशानी के साथ मिलना यह भी सदका है, हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। सदके की बेशुमार किस्में आपने बताई हैं और फरमाया कि तुम ये समझते हो कि सदका जो है सिर्फ पैसे देने से होता है, नहीं, बल्कि हर नेक काम में सदका है। फरमाया यहां तक कि अगर तुम अपनी बीवी के मुंह में कोई निवाला रखते हो तो वो भी सदका है, और अगर किसी से खंदा पेशानी के साथ मिलते हो तो वो भी सदका है। तो ईमान के भी घुला मिला हो कैसे, हुस्ने अखलाक से, खुश अखलाकी से, तो उसका नतीजा ये होगा कि हर इंसान के साथ इंसान का जो मामला है वो ऐसा होगा कि जो अल्लाह ताला को पसंद हो। तो ईमानन फी हुस्न खुलुक, हसन दूसरों के साथ मेरा रवैया भी कैसा हो, खुश अखलाकी का हो। अल्लाह अकबर कबीरा। और देखो ये खुश अखलाकी की जिद होती है बद अखलाकी, ठीक है ना, उसकी जिद है बद अखलाकी। ये बद अखलाकी जो है ये ईमान के साथ जमा हो नहीं सकती। ईमान के साथ जमा होने के माना यह है कि ईमान का जो हकीकी मतलब है कि बंदे का यह ईमान हो कि जो कुछ खालिक है मालिक है वो सिवाय अल्लाह जल्ला जलालू के कोई और नहीं है। अगर मेरे अंदर कोई खूबी है तो वो उसकी अता है, अगर मैं मुझे कोई वस्फ अच्छा मिला हुआ है तो भी अल्लाह ताला की अता है। ईमान का एक लाजमी تقاضا یہ تصور ہے جو انسان کے دل میں پیوست ہو. اب بد اخلاقی کیوں ہوتی ہے؟ بد اخلاقی اس لیے ہوتی ہے کہ آدمی اپنے آپ کو بڑا سمجھتا ہے, دوسرے کو چھوٹا سمجھتا ہے, دوسرے کو حقیر سمجھتا ہے, اس وجہ سے بد اخلاقی پیدا ہوتی ہے. جب ہم کسی کو ڈانٹتے ہیں تو یا برا بھلا کہتے ہیں تو وہ اس وقت میں ہمارے دل میں ایک تکبر کا عنصر موجود ہوتا ہے, یہ کیا ہے میرے سامنے, یہ غلطی کر رہا ہے تو اس لیے اس کو ڈانٹوں. تو ڈانٹنا بھی کیا ہوتا ہے, یہ اگر بد اخلاقی سے بات کرنا, یہ در حقیقت پیدا ہوتا ہے تکبر سے. اب یہاں ایک بات اور بھی سمجھنے کی ہے کہ بعض اوقات بندے کو سخت کلامی بھی کرنی پڑ جاتی ہے. کوئی اپنا ماتحت ہے, وہ غلط کام کر رہا ہے تو اس کے اوپر غصہ بھی کرنا پڑ جاتا ہے, اور اگر نہ کریں تو بعض اوقات وہ سر پہ چڑھ جاتا ہے اور اس کے نتیجے میں جو وہ خرابیاں پیدا ہوتی ہیں. تو مانگنا تو بعض اوقات ڈانٹنا بھی ایک ضرورت بن جاتی, لیکن وہ ڈانٹنا کس طرح ہو. ہمارے حضرت عقیب الامت صلی اللہ تعالی سرہ نے دو باتوں کی تلقین فرمائی, اللہ تعالی ہمیں ان کو سمجھنے کی اور ان پر عمل کرنے کی توفیق عطا فرما دے. دو باتیں, نمبر ایک, وہ فرماتے ہیں کہ جب بھی کسی کو تنبیہ کی ضرورت پیش آئے, اپنا نوکر ہو, ملازم ہو, ماتحت ہو, بیٹا ہو, پوتا ہو, کوئی ہو, جب کبھی تنبیہ کی ضرورت پیش آئے تو اشتعال کی حالت میں نہ کرو. جس وقت طبیعت میں اشتعال ہے تبھی طور پر غصہ آ رہا ہے, اس وقت میں تنبیہ نہ کرو. کیوں؟ اس لیے کہ جب اشتعال ہے طبیعت میں تو پھر وہ انسان کو اپنے حد میں نہیں رہنے دے گا, حد سے آگے لے جائے گا, جتنی ضرورت ہے اس سے زیادہ غصہ کر لے گا آدمی, اس سے زیادہ ڈانٹ دے گا جتنا ضروری تھا. تو اگر فرض کرو کسی بات پر اشتعال پیدا ہوا تو اس فوراً اشتعال کے اوپر عمل نہ کرو غصے کا, بلکہ اس وقت جو قرآن کریم نے فرمایا اما انزغنک من الشیطان نزغ فاستعذ باللہ, یہ جو غصہ آتا ہے نا, زور کا غصہ, جس کو اشتعال جس کو میں کہہ رہا ہوں, زور کا غصہ آ گیا تو اس میں یہ شیطان کا کچوکا ہوتا ہے. تو قرآن فرماتا ہے کہ جب تمہیں شیطان کوئی کچوکا لگائے تو فوراً اللہ کی پناہ مانگ لو. یعنی جب وہ اشتعال کی کیفیت ہے تو اس وقت میں یہ کام نہیں ہے کہ تم دوسرے پر اشتعال کا اظہار کرو, اس وقت نہیں, اس وقت تو اللہ کی پناہ مانگ لو, اعوذ باللہ من الشیطان الرجیم پڑھ لو کہ اللہ یہ شیطان مجھے کچوکے لگا رہا ہے ذرا مشکل کام لیکن حق ہے اور اس کی عادت ڈالنا ضروری ہے, اس کی مشق کرنا ضروری ہے کہ جب اشتعال کی حالت پیدا ہو تو اس وقت میں کسی کو نہ ڈانٹو, اس وقت میں پی جاؤ, بل کاظمین الغیظ والعافین عن الناس, غیظ کو پی جانے والے. اور حدیث میں رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بندہ جتنے گھونٹ لیتا ہے اپنے منہ میں, ان میں سب سے زیادہ جو محبوب گھونٹ ہے اللہ تعالیٰ کو وہ غصے کا گھونٹ, سب سے زیادہ محبوب گھونٹ کہے کہے غصے کا, کہ غصہ آیا اشتعال پیدا ہو گیا. اشتعال کی خاصیت یہ ہے کہ ایک دم سے بندہ جو ہے وہ اٹھ کھڑا ہوتا ہے اور مارنے مرنے کو تیار ہو جاتا ہے. उस वक्त में अपना घूंट पी लेना। यह हजरत सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, सबसे ज्यादा महबूब अल्लाह ताला को यह घूंट है जो गुस्से का इंसान पी जाए। तो हजरत फरमाते हैं कि इश्तियाल की हालत में किसी को तंबीह भी ना करो, उस वक्त पी जाओ, बस गुजार दो। जब जरा तबीयत एतदाल पर आ जाए, यानी वो इतना जोर का जो गुस्सा आ रहा था वो कुछ ठंडा पड़ जाए, उसके बाद बुलाकर उस पर चाहे मसनूई गुस्सा करना पड़े, मसनूई गुस्सा कर लो, चाहे मसनूई गुस्सा करना पड़े वो कर लो। और उसको जब आदमी एतदाल की हालत में है तो फिर वो गुस्सा करेगा तो उतना ही करेगा जितना जरूरी है, उससे आगे नहीं बढ़ेगा। यह है जरा मुश्किल काम, क्योंकि गुस्सा एकदम से आता है, एकदम से आ जाता है। अब अगर तुमने फौरन उसके तकाजे पर अमल कर लिया तो इसके माना यह कि तुमने हथियार डाल दिए शैतान के आगे। लिहाजा उस वक्त पी जाओ, कितना ही मुश्किल मालूम हो। उसके तरीके भी बताए कि खड़े हो तो बैठ जाओ, बैठे हो तो लेट जाओ, जगह कोई तब्दील कर लो। गुस्से का मामला क्या होता है, जब गुस्सा आता आदमी बैठा होता है खड़ा हो जाता है, गुस्से में खड़ा हो जाएगा। तो हमें तलकीन ये फरमाई गई कि नहीं, खड़े हो तो बैठ जाओ और बैठे हो तो कहीं इधर उधर हो जाओ, उस जगह को छोड़ दो, ठंडा पानी पी लो, अल्लाह की पनाह मांग लो, अऊज़ु बिल्लाहि मिन शैतानिर रजीम कर लो, उस वक्त को गुजार दो किसी तरह। ये जो है ना, ये जो यूं ही कह नहीं कह दिया रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम कि सबसे ज्यादा महबूब घूंट अल्लाह ताला को गुस्से का घूंट है, तो यह यूं ही नहीं कह दिया, बल्कि इसलिए कि इसमें इंसान को अपनी तबीयत पर जबर करना पड़ता है। और ये मैं बार बार अर्ज करता हूं, अल्लाह ताला हमें तौफीक अता फरमाए कि अपने ऊपर जबरदस्ती किए बगैर इस्लाह नहीं होती। इस्लाह का रास्ता यह है कि अपने ऊपर आदमी जबरदस्ती करे, जबर करे, यूं दिल चाह रहा है मैं अपने आप को इसके किसी तरीके से बचा लूं। तो एक बात तो ये इरशाद फरमाई हमारे हजरत वाला ने, हजरत थानवी कदर सल्लल्लाहु तआला सिर्रहू ने, कि जब कभी गुस्सा आए, तंबीह हो, करना हो, जरूरत हो तंबीह करने की किसी छोटे को, किसी मुलाजिम को, किसी बेटे को, किसी मातहत को, तो इस्तेआल की हालत में ना करो, उस वक्त वक्त को गुजार दो किसी तरह, फिर किस वक्त उसको बुला के, और फिर चाहे मसनूई गुस्सा करना पड़े मसनूई गुस्सा कर लो, उसको जो जितनी जरूरत है तंबीह की उतनी तंबीह की जरूरत उसकी पूरी कर दो, मगर वो हालत इस्तेआल में ना हो, हालत एतदाल में हो। एक बात, और दूसरी बात भी बड़ी अजीब है। हजरत वाला फरमाते हैं कि जब मुझे अपने किसी मातहत को तंबीह करनी पड़ती है, उसके लिए थोड़ी आवाज भी थोड़ी बुलंद होती है और कोई मसनूई एतदाल वो के साथ आवाज भी बुलंद करनी पड़ती है, और उसको तुम ऐसा कर रहे हो, तुम ये कर रहे हो, तुमने ये किया, तुमने हमारा एतमाद खत्म किया, तुमने हमसे बेवफाई की वगैरह वगैरह, और उसको कुछ सजा की भी बात कह दी कि मैं तुम्हें सजा दूंगा, तुम्हें माजूल कर दूंगा, तुम्हें हटा दूंगा, तुम्हें निकाल दूंगा वगैरह वगैरह। फरमाया जिस वक्त मैं ये अल्फाज किसी अपने मातहत से कह रहा होता हूं, उस वक्त भी दिल में इस बात का इस्तेजार होता है कि ये मुझसे अफजल है, मैं इससे मफजूल हूं, और उसकी मिसाल ये दी कि जैसे एक दरबान है एक बादशाह का, और उस दरबान कोई की हिदायत है भाई हर एक आदमी की चेकिंग करो, तलाशी लो, है ना। अगर कुछ तलाशी देने से इनकार करे तो दरबान का काम यह है कि उसको सजा दे। तो कहते हैं अगर शहजादा भी आ जाए कोई, तो दरबान का काम क्या है कि उसको रोके और रोककर उसकी तलाशी ले, और तलाशी ले लेते हुए अगर अगर वो मुजाहमत करे तो मुजाहमत का जवाब दे, मारना पड़े मारे कि तुम हुदूद की खिलाफवर्जी कर रहे हो, कोई ऐसी बात लेकर आओ जिससे मुझे पता चले कि भाई तुम तुम्हारे लिए इजाजत है आने की। तो उसको दरबान जो है वो डांटता भी है, लेकिन जिस वक्त डांट रहा होता है पता है होता है उसको कि मैं दरबान हूं, ये शहजादा है, मैं दरबान हूं, चौकीदार हूं और ये शहजादा है, फिर भी मैं चूंकि इस बात पर मामूर हूं कि इसको डांटूं इसलिए डांट रहा हूं। कभी चौकीदार के दिल में यह बात नहीं आती कि मुझे चूंकि ये इख्तियार मिल गया है कि मैं जिसको चाहूं रोकूं, जिसको चाहूं जाने दूं, इस वास्ते मैं शहजादे से अफजल हो गया। कभी ये बात दिल में नहीं आ सकती। तो हजरत फरमाते हैं कि जब मैं किसी को डांटता हूं जरूरत की वजह से, तो उस वक्त भी इस बात का इंतजार होता है कि मैं तो एक मामूली बंदा हूं, ये शहजादा है, लेकिन अल्लाह तबारक व तआला जो बादशाह है उसने मुझे मामूर कर रखा है इस बात। या जैसे जल्लाद होता है ना, उसने बादशाह हमारे यहां पाकिस्तान में तो वजीर आजम को भी फांसी दे दी कि नहीं दे दी उस जल्लाद ने, तो क्या वो फांसी देने की वजह से वो उस वजीर आजम से बड़ा हो गया? उसको हुक्म था, उसने हुक्म की तामील की और तामील के अंदर बड़े वजीर आजम को फांसी दे दी। ये जो आप एयरपोर्ट पर सफर करते हो और हर मरहले में आपको चेकिंग का निशाना बनना पड़ता है, तो बड़े से बड़ा भी आदमी आ जाए कोई जिसके पास वो कोई पास ना हो, तलाशी उसकी भी होगी, अगर तलाशी देने से इनकार करेगा डांट पड़ेगी, लेकिन वो जो तलाशी ले रहा है वो कभी ये नहीं समझ सकता कि ये जो बड़ा आदमी ये बजाहिर देखने में बहुत बड़ा लग रहा है तो कोई सेठ है, कोई अफसर है, कोई आलिम है, तो उससे अपने आप को वो अफजल नहीं समझ सकता। इसी तरह हजरत फरमाते हैं कि अगर कहीं तंबीह की डांटने की जरूरत पेश आए तो आदमी के अंदर तकब्बुर ना आए कि मैं बड़ा हूं ये छोटा है, बल्कि ये समझे कि चूंकि अल्लाह तबारक व ताला ने मुझे ये हुक्म दिया है कि मैं इसको गलती पर तंबीह करूं इसलिए मुझे करना पड़ रहा है, वरना हो सकता है इसका ताल्लुक जो है अल्लाह तबारक व ताला से ऐसा हो कि मैं मेरे सारे आमाल पीछे रह जाए और ये मुझसे आगे निकल जाए। ये दो बातें तलकीन फरमाई, तो ईमानन फी हुस्नी खुलुक, दूसरे के साथ ईमान ऐसा हो कि दूसरे के साथ हुस्न अखलाक का मामला हो और उसमें अपनी बड़ाई का अंसुर ना आए। हुस्न अखलाक अगर नहीं है, उसकी जिद है बद अखलाकी, तो वो सिवाय तकब्बुर के किसी और वजह से हो ही नहीं सकती, और तकब्बुर सबसे बड़ी बीमारी है। लिहाजा जब कभी जरूरत पेश आ भी जाए किसी को तंबीह करने की, किसी को मलामत करने की, तो उसका उसमें दो बातें पेश नजर रहनी चाहिए। ये बातें हो जाए पेश नजर तो बस समझो कि ईमानन फी हुस्न खुलुक का मिज़दाक अल्लाह ताला ने बना दिया, कहने को कह दिया हमने कि ईमान हो हुस्न अखलाक के साथ, लेकिन उसको हासिल करने की फिक्र भी तो करो। और हासिल करने की फिक्र यही है कि गुस्से पर काबू पाओ, गुस्से पर काबू पाओ। ये इतना बड़ा अजाब है गुस्सा कि इंसान को ये इंतहाई सख्त मोहलिक खाइयों में गिरा देता है। जब गुस्सा इश्तेआल हो, बाज तबीयतों में होता है इश्तेआल होता है और बाज में कम होता है। जिनका कम है अल्लाह ताला का फजल है, शुक्र अदा करें, लेकिन उनको भी पेश आ जाती है बात, तो उसमें भी इंसान को चाहिए कि ये दो बातों का इस्तेहज़ार करें। और बाज लोगों को गुस्सा ज्यादा होता है, यानी तबीयत में उनको अचानक इश्तेआल पैदा हो जाता है, बाद में नादिम भी होते हैं, बाद में जिस पर गुस्सा किया उससे माफी भी मांग लेते हैं, लेकिन आता इसी तरह है बेतहाशा, वो हुदूद का पाबंद नहीं रहता, मैं मुंह से क्या बोल रहा हूं उसका एहसास नहीं होता। ये इतनी बड़ी बीमारी है कि जिसका कोई ठिकाना नहीं है, उसकी वजह से दुनिया में भी खराबी आखिरत में भी खराबी। दुनिया में ऐसा आदमी कभी भी पसंद नहीं किया जाता, वो खा कितना ही बड़ा बड़ा अफसर हो, बड़ा सेठ हो, बड़ा आलिम हो, अल्लामा हो, लेकिन अगर वो अपने इश्तेआल पर काबू नहीं पाता तो लोगों के निगाहों में उसकी कोई वकत होती नहीं। गुस्से में गुस्से की वजह से जो चाहे वो उससे डर जाए, डर डर के उसकी इताअत कर ले वो अलग बात, लेकिन एक इताअत वो होती है जो डर से होती है और एक इताअत वो होती है जो मोहब्बत से होती है। अपने जितने दुनिया के अंदर जितने भी अपने मातहत मुलाजिमीन हैं या नौकर हैं या अपने से मर्तबा कम मर्तबा हैं, उनके साथ उनकी इताअत जरूर चाहिए, लेकिन उसमें डर का पहलू कम और मोहब्बत का पहलू ज्यादा होना चाहिए। तुम्हारी इताअत करें, अच्छा सही बात है, हम मतलूब है ये कि वो इताअत करवाओ अपने, लेकिन मोहब्बत के साथ कराओगे तो हुस्ने खुलूक होगा और हर वक्त उनके ऊपर कोड़ा लेके खड़े रहोगे तो वो बाद औकात तुम्हें हुदूद से बाहर निकाल देगा, इस्तेआल की तरफ ले जाएगा और गुस्से के नतीजे में हलाकत और बर्बादी होगी। तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, ईमानन फी हुस्न खुलुक, ईमान हो लेकिन साथ साथ हुस्न अखलाक भी हो। ईमान तो हो गया और ईमान होने के नतीजे में दिमाग में घमंड पैदा हो गया, मैं मोमिन हूं ये काफिर है, मैं अच्छा नेक आदमी हूं और दूसरा बद है, फासिक है, फाजिर है, ये घमंड दिमाग में पैदा हो गया, तो ये ईमान का तकाजा नहीं है। ईमान के साथ हुस्ने खुलूक चाहिए। यहां तक के जो हमारे सूफिया से एक जुमला मनकूल है तो बाद औकात वो लोगों की समझ में नहीं आता, लेकिन हकीकत उसकी यही है। एक जुमला मशहूर है कि आदमी उस वक्त तक कामिल नहीं हो सकता जब तक कि अपने आप को फरंगी काफिर से भी बदतर न समझे। ये लफ्ज है, फरंगी काफिर से भी बदतर न समझे। भाई फरंग काफिर है, उससे क्यों ना बेहतर अब आदमी अपने आप को कैसे बदतर समझ ले उससे, जबकि अल्लाह ने ईमान की दौलत दी है। तो वो मतलब उसका ये है कि ये समझे कि भाई मेरा अपना कुछ मेरे ऊपर भरोसा नहीं है, मेरा ईमान जो है वो अल्लाह ताला की बेशक अता है और मुझे उसके ऊपर शुक्र अदा करना चाहिए, लेकिन वो कहीं ऐसा ना हो कि उसमें दूसरे को हकीर समझकर और मेरे अंदर तकब्बुर पैदा हो जाए और दूसरा जो है उसको किसी वक्त अल्लाह उसको इस्लाम के ईमान की तौफीक दे दे और मुझसे आगे निकल जाए। इस एतबाल से कभी भी अपने आप को खाली ना रखना चाहिए। तो ईमान फी हुस्न खुलुक के माना यह है कि अल्लाह मुझे ایمان عطا فرما اور حسن خلوق عطا فرما. اگر آج کا یعنی ہماری مجلس کا مقصود ہوتا ہے ہم ایک درحقیقت اپنی اصلاح کے لیے جمع ہوتے ہیں, تو بھائی یہ غصے والی جو بات ہے یہ ایک ایسا سبق ہے کہ محض سن لینا کافی نہیں ہے, محض کہہ لینا کافی نہیں ہے, اس کے اوپر عمل کرنے کی ضرورت ہے. اور عمل جو ہے وہ بغیر زبردستی کے نہیں ہوتا. جب تک بندہ اپنے آپ پر جبر کرنے کی عادت نہ ڈالے, یہ جو خواہشات نفس کا لفظ ہوتا آپ نے سنا ہوگا قرآن کریم میں جگہ جگہ, اتباع ہوا یعنی خواہشات نفس کی پیروی, خواہشات نفس کی پیروی, تو اس میں دو خواہشات میں دو چیزیں جو ہے نا وہ بہت بنیادی ہیں, ان میں سے ایک اللہ بچائے شہوت ہے اور دوسرا غضب ہے, غصہ. یہ خواہشات نفس ہیں. آپ دیکھ لو جس وقت غصہ آتا ہے تو دل یہ چاہتا ہے کہ بس جتنا کچھ میں دوسرے کے ساتھ برائی کر سکوں کر لوں. یہ شہوت ہے, غضب ہے, غضب کی شہوت ہے, غضب کی خواہش ہے, غضب کا غصے کا جذبہ ہے جس کی پیروی کر رہا ہوتا ہے انسان. تو انہی دو چیزوں کو رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جو آدمی مجھ سے گارنٹی دے دے مجھے کہ اس کا منہ بھی سلامت رہے گا اور اس کی شرمگاہ بھی سلامت رہے گی, تو میں اس کے لیے جنت کی ضمانت لیتا ہوں. تو شرمگاہ کی سلامتی تو یہ ہے کہ کسی حرام کام میں انسان مبتلا نہ ہو, نہ ان چیزوں میں مبتلا ہو جو اس حرام کی طرف لے جانے والی ہے, جیسے فحاشی, اللہ بچائے. وہ آج کل تو ہمارے ماحول کے اندر ایسی پھیل گئی ہے, رچ بس گئی ہے, اللہ تعالیٰ بس ہماری حفاظت فرمائے. بچے بچے کے لیے ایک امتحان ہے, ایک آزمائش ہے. بچے بچے کو بےچارے کو پتا ہی نہیں کہ میں کس بلا میں مبتلا ہو رہا ہوں. اچھے خاصے بڑے پڑھے لکھے نمازی, روزے رکھنے والے, حج کرنے والے, عمرہ کرنے والے, صفحے اول میں شریک ہونے والے, وہ بھی اللہ بچائے اس بلا میں گرفتار ہیں. اور اس مصیبت نے, موبائل نے جو یہ آفت ڈھائی ہے, اس میں ابتلا کچھ ٹھکانہ نہیں ہے, جس کا آدمی کو آپ صورت دیکھ کر جس کو سمجھیں کہ سیدھا جنت میں جائے گا, لیکن وہ تنہائی میں کیا کھیل رہا ہوتا ہے اور تنہائی میں وہ کس طرح اپنی خواہشات نفس کی پیروی میں مبتلا ہوتا ہے, یہ اس کا کوئی تصور بھی نہیں کر سکتا. تو یہ وہ ہے. اور دوسرا غضب ہے, غصہ. اگر ان دو چیزوں کی اصلاح نہ ہوئی تو اس کا معنی یہ کہ بھائی تم نے کوئی قدم بڑھایا ہی نہیں اصلاح کی طرف. اگر نظر کی حفاظت نہ کی, اگر نظر جو ہے وہ غلط جگہ پر پڑھنے کی عادی ہوتی جا رہی ہے, تو اس کا معنی یہ کہ تم اصلاح سے اتنے ہی قدم پیچھے جا رہے ہو. بد نظری یعنی نگاہ کو غلط استعمال کرنا, یہ بے شمار برائیوں کی جڑ ہے. اور یہ اللہ بچائے نور ایمان سلب کرنے کا ذریعہ بن سکتی ہے. ایمان کا جو ایک نور اللہ تبارک و تعالیٰ عطا فرماتے ہیں قلب میں اور روح میں, اس سے اس کے سلب ہونے کا اندیشہ ہوتا ہے اس بد نظری سے. اس لیے فرمایا کہ حدیث میں کیا نظرو سہمن من سہام ابلیس, یا نظر جو ہے یہ ابلیس کے تیروں میں سے ایک تیر ہے جو انسان کو جہنم میں لے جانے کا بہترین, بہت زیادہ خواہش مند ہے. इब्लीस उसके फेंके हुए तीरों में से एक तीर है ये निगाह, उसकी हिफाजत करो, ये फरमाया। और दूसरे मैंने अर्ज किया, दूसरी चीज जो है वो गुस्सा है जो मुंह से अक्सर और बेशतर जाहिर होता है। लिहाजा आपने फरमाया जो मेरे लिए इस मुंह की जमानत दे दे मुझे कि ये गलत इस्तेमाल नहीं होगा, और शर्मगाह की जमानत दे दे कि ये गलत इस्तेमाल नहीं होगी या उसके दवाई की तरफ इंसान मुल्तफित नहीं होगा, तो मैं उसके लिए जन्नत का ठेका लेता हूं, जन्नत का की जमानत देता हूं। तो भाई हम जमा तो होते हैं, बातें भी कर लेते हैं, मैं आपसे कुछ बातें कर लेता हूं। अल्लाह ताला मुझे माफ करे कि बाज़ औक़ात में हुदूद से तजावुज हो जाने का अंदेशा रहता है, लेकिन बात तो उस वक्त बनेगी जब हम इस इज्तिमा से ये फायदा उठाएं कि अपने आप को इन जो जो बात सुनते हैं उसके हिसाब से अपने अंदर तब्दीली लाने की कोशिश करें, अपना जायजा लेते रहें और जायजा लेकर देखें कि आया हम ये आज दो बातें आ गई, एक नफसानी ख्वाहिश जो जिनसी ख्वाहिश होती है वो काबू में है या नहीं, और दूसरे गुस्सा काबू में है या नहीं। और गुस्से के काबू करने के मैंने आपको तरीके बता दिए, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ईमानन फी हुस्न खुलुक के जरिए उसी की तलकीन फरमाई है, उसके लिए दुआ मांगी है। तो ये बात याद रखो कि ये जो गुनाह हैं या बातिनी बीमारियां हैं, ये सब बातिनी बीमारियां हैं, शहावत हो या गजब हो, ये सब बातिनी बीमारियां हैं। इन बातिनी बीमारियों में दो चीजें दरकार है, एक कोशिश यानी अपने ऊपर जबरदस्ती करने की आदत। लोग कहते हैं जी वो क्या करें, मजबूर हो जाते हैं हम अपनी तबीयत से या अपने ख्वाहिश से, ख्वाहिश के हाथों मजबूर हो जाते हैं। मैं कहता हूं कि अगर ऐन उस वक्त जब तुम कह रहे हो कि मैं मजबूर हो गया हूं, उस वक्त में अगर तुम्हारा बाप आ जाए, तुम्हारी कोई बड़ा आ जाए, और कोई नहीं तुम्हारा बेटा आ जाए, तुम्हारी औलाद आ जाए, तुम्हारे जो ऐसे दोस्त आ जाए कि जो तुम्हें नेक समझते हैं, फिर क्या होगा? फिर भी मजबूरी हो, फिर भी मजबूर हो गए, फिर भी कहोगे मजबूर हो गया, जाहिर है नहीं। तो जब इसके माना मजबूर नहीं है, फौरन छोड़ देगा उसको कोई आएगा तो, मालूम मजबूर नहीं है, महज धोखा दे रखा है नफ्स ने, उसकी वजह से अपने आप को मजबूर समझ रहा है। जिस तरह उस वक्त जबरदस्ती करते हो, इस तरह अब अल्लाह के सामने जबरदस्ती करो कि मेरे अल्लाह मुझे देख रहा है, तो उस पर जबरदस्ती करोगे अपने आप पर। जबरदस्ती के बगैर कभी भी कोई कामयाबी हासिल नहीं होती, तो पहले जबरदस्ती और कोशिश, और फिर अल्लाह ताला से दुआ, या अल्लाह मैं मगलूब हो रहा हूं, रब्बी इन्नी मगलूबुन फंतसिर, अल्लाह मैं मगलूब हो रहा हूं अपने ख्वाहिशात नफ्स से, आप मुझे मेरी मदद फरमा दीजिए और इन मगलूबियत से मुझे निकाल दीजिए, मुझे गालिब कर दीजिए, इन शैतानी ख्यालात पर मुझे गालिब फरमा दीजिए। ये दो काम है, और कोई काम भी उसको अहम जब तक उसकी अहमियत दिल में ना हो उस वक्त तक वो काम होता नहीं। अहमियत दिल में बिठाए आदमी इन बातों की कि मैं अपने आप को गुस्से से बचाऊंगा, अपने आप को शहवत के गलत इस्तेमाल से बचाऊंगा, नफसानी तकाजों के गलत इस्तेमाल से बचाऊंगा, ये मेरी दुनिया और आखिरत के लिए ये नागुजीर चीज है, इसको आदमी ये समझ कर फिर कोशिश करेगा तो फिर अल्लाह ताला की रहमत से इंशाल्लाह नुसरत भी होगी। वल्लज़ीन जाहदू फीना लनहदियन्नहुम सुबुलना, जो हमारे लिए मुजाहदा करते, मुजाहदा के क्या माना, मशक्कत उठाना। मशक्कत कैसे होती है? जब आदमी अपने ऊपर जबरदस्ती करता है तो मशक्कत होगी, उस मशक्कत के नतीजे में अल्लाह तबारक व तआला वादा फरमा रहे हैं इंतहाई ताकीद के साथ, लनहदियन्नहुम सुबुलना, لام تاکید بانمون تاکید ثقیلہ، ہم ضرور بے ضرور ان کو اپنے راستے پر لے آئیں گے، ہاتھ پکڑ کے لے آئیں گے، لیکن مجاہدہ شرط ہے کہ تھوڑی سی کوشش کر لو. اللہ تعالیٰ اپنی رحمت سے، اپنے فضل و کرم سے ہمیں اس کی توفیق عطا فرما دے کہ ہم اپنے اوپر زبردستی کرنے کی عادت ڈالیں. حضرت فاروق اعظم رضی اللہ تعالیٰ عنہ کو دیکھو کہ ان کا غصہ ساری دنیا میں مشہور تھا، اور جب اللہ نے ایمان کی توفیق عطا فرمائی تو ایسے ہو گئے جیسے کہ، یعنی پھر بھی برمحل غصہ کرتے تھے، امیر المومنین بن گئے تھے، آدھی سے زیادہ دنیا پر حکومت تھی، تو لوگوں کو تنبیہ بھی کرتے تھے، کوڑا بھی رکھتے تھے ہاتھ میں. تو جب کبھی وہ بہت ہوتا تو وہ نوٹا بھی استعمال ہوتا تھا، لیکن خطبہ دے رہے ہیں، کہہ رہے ہیں بھائی یہ لوگ جو ہیں آج کل مہر بہت زیادہ لگانے لگے ہیں، مہر بہت زیادہ مقرر کرنے لگے ہیں، یہ بالکل غلط بات ہے، اور اتنا مہر نہیں لگا مقرر کرنا چاہیے، اتنا بہت زیادہ وغیرہ وغیرہ اس پر بات فرما رہے تھے. ایک عورت نے کہہ دیا کہ آپ کو تو قرآن کا پتہ نہیں ہے، قرآن تو یہ کہتا ہے کہ اگر تم نے کسی کو قنطار دیا ہو، قنطار کے معنی ڈھیر سارا مہر دیا ہو، تو کبھی اس کو واپس نہ مانگو. تو کیا کہتے ہیں، کیا ہے، ایک بڑھیا بھی، ایک بڑھی عورت بھی خطاب کے بیٹے سے زیادہ فقیہ ہے. تو اس فوراً تسلیم کر کے اس کو کر دیا. اب جو آدمی قرآن و حدیث کا اتنا بڑا عالم ہو، اس کو ایک عورت کھڑے ہو کر کہہ دیتی ہے، کوئی غصہ نہیں آتا، تو لیکن فوراً وہ جھک جاتے ہیں. تو غرض جب قابو پا رہے سے ہوا نا، اتنے بڑے غصہ وار، اتنے بڑے بہادر اور قوی انسان، لیکن سرکار دو عالم صلی اللہ علیہ وسلم کی صحبت نے وہ سارا غصہ ٹھنڈا کر دیا اور اس کو اعتدال میں لے آئے. بس دین کے لیے غصہ ہوتا تھا جہاں ہوتا تھا، اور وہ حدود میں ہوتا تھا، حد سے باہر نہیں ہوتا تھا. تو اسی طرح تو یہ ایسا نہیں ہے کہ کوئی ناممکن چیز ہو. اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ہم سب کو اس کی توفیق عطا فرمائے. وصلی اللہ تعالیٰ علی خیر خلقی سیدنا مولانا محمد وعلی آلہ وصحبہ اجمعین.